नमस्कार। कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका 2078 बमोजिम निर्वाचन आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भई अहिले कार्यान्वयनको चरणमा रहेको छ। आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रम अनुसार फागुन 3 देखि 17 गतेसम्म देशभरका 753 स्थानीय तहका 6743 ओडाहरूमा एक एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा दिने काम भइरहेको छ। यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घर दैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराइरहेका छन्। साथै आयोगबाट आधिकारिक सामाजिक सञ्जालका पेजहरूबाट समेत निर्वाचन सम्बन्धी आवश्यक सामग्रीहरू प्रचार प्रसार भइरहेका छन्। आम संचार माध्यमबाट विभिन्न किसिमका मतदाता शिक्षा सामग्री उत्पादन गरी प्रकाशन एवं प्रसारण भइरहेका छन्। प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढ़ाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस कार्यमा सहयोग समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार 753 स्थानीय तह निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनैतिक दल उम्मेद्वार तथा संचार जगत लगायतलाई आयोगले यसमा सहयोग गर्न पनि आग्रह गरेको छ। आजको अन्तर्संवादमा हामी मतदाता शिक्षा र आचार संहिताबारे केन्द्रित भएर निर्वाचन आयोगका मतदाता शिक्षा प्रमुख कमल गेवालीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्संवादमा। समग्रमा अहिले मतदाता शिक्षा कार्यक्रम के कसरी अगाडि बढ़ेको छ? फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनमा केही नयाँ मतदाताहरू पनि थपिनु भएको छ। विगतमा मतदान गरिसक्नुभएका व्यक्तिहरूका हकमा मतदाताहरूको हकमा त केही सहज होला। नयाँ मतदातालाई लक्षित गरेर र समग्रमा मतदाता शिक्षा कार्यक्रमलाई अहिले निर्वाचन आयोगले के कसरी अगाडि बढ़ाएको छ? मैले हाम्रो कुराकानीको शुरूआत यही प्रश्नबाट गरे।
धन्यवाद। निर्वाचन आयोगले अहिले थप भएका करिब 10 लाख मतदाताहरूको विश्लेषण गर्दा धेरैजसो मतदाताहरू पहिलो पटक मतदान गर्ने र युवा उमेरका हुनुहुन्छ र त्यस्ता किसिमका मतदाताहरूलाई हामीले लक्षित गरेर विगतमा भन्दा अलिकति फरक किसिमबाट मतदाता शिक्षा कार्यक्रमलाई अगाडि बढाएका छौँ र सर्वप्रथम हामीले मतदाता शिक्षा कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भमा अहिले स्मार्टफोन र नेटवर्क अथवा इन्टरनेटको पहुँच पुगेको स्थानहरूलाई लक्षित गरी डिजिटल मतदाता शिक्षा कार्यक्रमलाई हामीले अगाडि बढाएका छौँ र अहिले युवा पुस्तालाई संसारमै युवा पुस्ताहरू मतदान प्रक्रियाबाट टाढा रहने, मतदानमा इच्छुक नहुने अथवा मतदान र निर्वाचन प्रक्रियाप्रति त्यति चासो नराख्ने अवस्थालाई समेत हामीले मध्यनजर गरेर त्यस्ता मतदाताहरूलाई लक्षित गरेर विभिन्न किसिमका मतदाता शिक्षा स्रोत सामग्रीहरू सञ्चालन गरेर आयोगका विभिन्न प्रकारका सोसियल मिडियाहरू मार्फत अथवा डिजिटल मिडियाहरू मार्फत हामीले प्रचार प्रसार गरिरहेका छौँ। यसै गरी नेपालको भौगोलिक परिवेश, हिमाल पहाड तराई, सुगम दुर्गम समेतलाई मध्यनजर गरेर हामीले मतदाता शिक्षा कार्यक्रमलाई घर दैलो र बस्ती अथवा हामीले टोलसम्मै पहुँच पुर्याउने गरी मतदाता शिक्षा स्वयंसेवकहरूलाई पनि परिचालन गरिरहेका छौँ। यस सन्दर्भमा निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरेर लागू गरेको छ र यो स्वीकृत कार्यक्रम अनुसार हाम्रा 753 स्थानीय तहका 6743 वडामा मतदाता शिक्षा स्वयंसेवकहरूलाई हामीले घर दैलो कार्यक्रम र टोल बस्ती तथा सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरूमा समेत उहाँहरूलाई गएर नागरिक शिक्षा, मतदाता शिक्षा दिने गरी हामीले कार्यक्रम अगाडि बढाएका छौँ भने अहिले देशैभरिका स्थानीय तहहरूका वडाहरूमा हाम्रा मतदाता शिक्षा स्वयंसेवकहरूले आयोगबाट स्वीकृत मतदाता शिक्षा सामग्री र निर्वाचन आयोगको नीति अनुसार मतदाता शिक्षा कार्यक्रमलाई अगाडि बढाइरहेको अवस्था छ।
मतदान गर्ने मतदाताले के कुरा अनिवार्य रूपमा जानेको हुनुपर्छ या बुझेको हुनुपर्छ?
धन्यवाद। प्रश्न अत्यन्त महत्वपूर्ण छ। सर्वप्रथम मतदाताहरूले आफ्नो मताधिकारको महत्व बारेमा हामीले बुझाउन सक्नु पर्दछ र नागरिक शिक्षा अन्तर्गत हामी सरकारवाला सबैले मतदाताको सार्वभौम मतको महत्व के छ र यसबाट राज्य शक्ति सञ्चालन गर्ने सम्बन्धमा आफ्नो सार्वभौम अधिकारलाई कसरी हस्तान्तरण हुन्छ भन्ने कुरा आम सर्वसाधारण र आम मतदाताहरूलाई बुझाउनु अत्यन्त महत्वपूर्ण हुन जान्छ। यसर्थ मतदाताले सर्वप्रथम आफूले चुन्ने प्रतिनिधि असल अथवा खराब अथवा को राम्रो छ अथवा देश र जनताको हितमा कसले काम गर्न सक्छ भन्ने कुराहरू बुझ्नु अत्यन्त आवश्यक छ। त्यसै गरी दोस्रो कुरा मतदान हुने दिन र समय। मतदान हुने दिन भनेको फागुन 21 गते बिहान 7 बजेदेखि 5 बजेसम्म हामीले मतदानको समय तोकेका छौँ र हामीले देशभरका सबै स्थानीयताका वडाहरूमा मतदान स्थल र मतदान केन्द्रहरू तोकिएको छ र त्यसरी मतदान स्थल र मतदान केन्द्रमा मतदानको दिन जानुभन्दा अगाडि आफ्नो मतदाता नावमा नाम रहेको छ कि छैन भन्ने कुरा यकिन गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ र त्यसै गरी मतदान गर्न जाँदा आफूसँग भएको परिचय पत्र सबैभन्दा पहिला आफूसँग यदि हजुरहरूसँग अथवा मतदाताहरूसँग मतदाता परिचय पत्र छ भने त्यो अत्यन्त राम्रो, त्यो नभएको अवस्थामा नागरिकता अथवा हाम्रो नेसनल आइडी अथवा लाइसेन्स अथवा फोटो सहितको जुनसुकै परिचय पत्रबाट पनि मत हाल्ने गरी निर्वाचन आयोगले व्यवस्थापन गरेको छ र यो दोस्रो तेस्रो पक्ष भयो भने चौथो कुरा मतदाताले अत्यन्त ध्यान दिनुपर्ने विषय आफूले गरेको मत बदर नहोस् भन्ने हो र त्यो यसमा बदर नहोस् भन्ने सन्दर्भमा हाम्रा मतदाता शिक्षा स्वयंसेवकहरू घर दैलो कार्यक्रम बस्ती र टोलहरूमा गएर सिकाइराख्नु भएको छ र कुनै टोल अथवा बस्तीमा त्यसरी मतदाता शिक्षा स्वयंसेवा पुग्नु भएको छैन भने आयोगको 1102 टोल फ्री नम्बर छ, त्यसमा सम्पर्क गरेर त्यस्ता टोल बस्तीमा मतदाता शिक्षा स्वयंसेवक नपुगेको अवस्थामा हजुरहरूले गुनासो गर्न सक्नुहुन्छ र त्यस्तो अवस्थामा हामीले त्यहाँ किन त्यहाँ मतदाता शिक्षा स्वयंसेवक पुगिराख्नु भएको छैन भन्ने कुरालाई हामीले ट्र्याकिङ गरेर त्यहाँ पुग्ने व्यवस्था मिलाउनेछौँ र मतदाताले सबैभन्दा ठुलो कुरा आफूले दिएको मत बदर नहोस् र आफूले दिएको मत सदर होस् भन्ने सम्बन्धमा सबैभन्दा बढी ध्यान दिएर मतदानको दिन मतदान गर्नुपर्ने अवस्था छ र यसैमा चाहिँ हाम्रो मतको सदुपयोग हुने र हाम्रो सार्वभौम अधिकारको सही प्रयोग हुने अवस्था सिर्जना हुन जान्छ।
मतदाता शिक्षाको मुख्य उद्देश्य भनेको मत बदरलाई न्यूनीकरण गर्ने अथवा मत बदर हुन नदिने हो। कस्तो अवस्थामा मत बदर हुन्छ र मत बदर हुन नदिन मतदाताले के कस्ता कुरामा सचेतना अपनाउनु पर्छ अथवा के कसरी सजग रहनुपर्छ मतदानका क्रममा?
निर्वाचन आयोगको सदीक्षा भनेको मत बदर नहोस् भन्ने होइन कि एउटा पनि मत बदर नहोस् भन्ने हो। हामीले मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने सम्बन्धमा उहाँहरूले दिएको मत 100% सदर होस् र कुनै पनि हालतमा एउटा पनि मत बदर नहोस् भन्ने किसिमबाट हामी अगाडि बढिराखेका छौँ र मतदाताले चाहिँ आफ्नो मत बदर नहुने गरी काम कारवाही गर्नको निमित्त अथवा मतदान गर्नको निमित्त केही कुराहरूलाई ध्यान दिनुपर्ने हुन्छ, त्यसलाई म बुझागत रूपमा प्रस्तुत गर्न चाहन्छु। सर्वप्रथम मतदाता मतदान गर्ने लाइनमा गरिसकेपछि उहाँहरूले सबैभन्दा पहिला रातो सेतो पृष्ठभूमिमा रातो चिन्ह भएको मतपत्र पाउनुहुन्छ र त्यो मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन भनेर हेर्नको निमित्त म सबैलाई आग्रह गर्छु। साथै हाम्रो निर्वाचन आयोगबाट जिल्ला निर्वाचन कार्यालयबाट खटिएका मतदान कर्मचारीहरूले पनि मतपत्र मतदातालाई दिनुभन्दा अगाडि उक्त मतपत्रमा हस्ताक्षर भएको छ कि छैन भनेर हेर्नु पर्ने हुन्छ र त्यो हेरिदिनको लागि पनि म सबै निर्वाचनमा खटिने निर्वाचनका कर्मचारीहरूलाई पनि तपाईँहरूको यस लोकप्रिय कार्यक्रम मार्फत आह्वान गर्न चाहन्छु। दोस्रो कुरा, हामीले मतपत्र निदा मतपत्र च्यातिएको अथवा नासिएको अथवा त्यसमा कुनै सङ्केत भएको छ कि छैन भनेर हामीले हेर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा मतपत्र दिने बेलामा मतपत्र च्यातिएको अथवा खुँडै भएको भयो भने पनि त्यो मतपत्र बदर हुन्छ र त्यस्तो मतपत्र आफ्नो हातमा पर्यो भने त्यहाँ भएका हाम्रा निर्वाचनका कर्मचारीहरूलाई यो मतपत्र च्यातिएको छ अथवा यसमा कुनै सङ्केत भएको छ अथवा यो बिग्रिएको छ यसको सट्टामा अर्को दिनुहोस् भन्दा हाम्रा निर्वाचनमा खटिएका कर्मचारीहरूले उक्त मतपत्रको ठाउँमा अर्को मतपत्र दिने व्यवस्था गर्नुहुन्छ। तेस्रो कुरा, जब हामी मतपत्र लिएर पहिलो हुने निर्वाचित हुने सेतो रङमा रातो चिन्ह भएको मतपत्र लिएर हामी जब गोप्य कक्षमा जान्छौँ त्यहाँ चाहिँ स्वस्तिक छाप र स्ट्याम्प प्याड राखिएको हुन्छ र आम मतदाताहरूलाई उक्त स्वस्तिक छाप लाई त्यो स्ट्याम्प प्याडमा राम्रोसँग लगाएर आफूले रोजेको चाहेको निर्वाचन चिन्ह भएको चारवटा घेराभित्र कोठाभित्र कुनै पनि कोठालाई नछुने गरी मत सङ्केत गर्न म आह्वान गर्छु र मत सङ्केत गर्ने बेलामा निर्वाचन चिन्हमाथि मत सङ्केत गर्दा केही फरक पर्दैन तर दुईवटा निर्वाचन चिन्हको बिचमा अथवा तीनवटा निर्वाचन चिन्हको बिचमा अथवा चारवटा निर्वाचन चिन्हको बिचमा मत सङ्केत हुन गयो भने उक्त मतपत्र बदर हुन्छ। त्यसै गरी हामीले मत सङ्केत गर्ने बेलामा त्यो निर्वाचन चिन्ह भन्दा फरक ठाउँमा अथवा तल र माथि अथवा त्यसको चार कोठाभन्दा बाहिर पर्ने गरी यदि हामीले मतदान गर्यौँ भने पनि त्यो मतपत्र बद्र हुन्छ। त्यसै गरी हामीले स्वस्तिक छाप लगाउनु पर्ने ठाउँमा औँठा छाप लगायौँ अथवा अन्य कुनै चिन्ह लगायौँ अथवा कुनै सङ्केत राख्यौँ भने पनि त्यो मतपत्र बद्र हुन्छ। त्यसैले हामीले मतदान गर्ने बेलामा सही किसिमबाट मतदान गरिसकेपछि पनि यदि मतपत्र पठाउने बेलामा आम मतदाताले स्वस्तिक छाप लगाएको मसीलाई अलिकति सुक्ने गरी केही समय अलिकति धैर्य गरेर उक्त मतपत्र पठाउनको निमित्त अथवा त्यसलाई चाहिँ व्यवस्थित रूपमा फोल्ड गर्नको निमित्त म आम मतदाताहरूमा आह्वान गर्छु। यसरी मतपत्र फोल्ड गर्दाखेरि हजुरहरूले लगाएको अथवा आम मतदाताले लगाएको स्वस्तिक छाप अन्य चिन्हमा नपर्ने गरी त्यसलाई उल्टो गरी पठाउनको निमित्त यो पठाउनको निमित्त हाम्रा मतदाता शिक्षा स्वयंसेवकहरूले घर दैलो कार्यक्रम मार्फत यसलाई प्रष्ट पारिराख्नु भएको छ, उदाहरणसहित देखाइराख्नु भएको छ। हाम्रा सामाजिक सञ्जालहरूमा कतिपय टिकटक र युट्युबहरूमा पनि मतपत्र कसरी पठाउने भनेर त्यहाँ देखाइरहेको अवस्था छ। त्यसलाई पनि हेरिदिनको निमित्त र त्यही अनुसार चाहिँ कार्य सम्पादन गर्नको निमित्त म आम मतदातामा आह्वान गर्दछु। साथै हजुरले सही किसिमले मतदान त गर्नुभयो, सही किसिमले त्यसलाई पठाउनु त भयो, तर उक्त मतपत्र मतपेटिकामा नखसाली यदि बाहिरै राख्नुभयो भने पनि उक्त मतपत्रलाई बदर मानिन्छ। त्यसैले हजुरहरूले मतदान गर्दाखेरि आम मतदाताले मतदान गर्दाखेरि सही किसिमबाट मतपत्र पठाएर मतपेटिकामा तोकिएको मतपेटिकामा उक्त मतपत्रलाई खसाल्नको निमित्त म अनुरोध गर्दछु। त्यसै गरी हजुरहरूले गरेको यो गोप्य मतदान कसैलाई पनि थाहा हुँदैन, त्यसैले बिना भय बिना त्रास बिना कुनै प्रलोभ प्रलोभमा हजुरहरूले अथवा आम मतदाताले चाहेको उम्मेदवारको निर्वाचन चिन्हमा ढुक्क भएर स्वस्तिक छाप लगाउने र त्यसलाई व्यवस्थित रूपमा पट्टाएर मतपेटिकामा तोकिएको मतपेटिकामा खसाल्दा मत सदर हुने अवस्था हुन्छ। यस्तै किसिमको प्रक्रिया समानुपातिक निर्वाचन प्रणालीको तर्फ पनि सुरु हुन्छ र समानुपातिक निर्वाचन प्रणालीमा पनि हजुरहरूले सेतो कागजमा कालो रङ्गको चिन्ह भएका सङ्केतहरू भएका राजनीतिक दललाई आफूले मन परेको राजनीतिक दलको निर्वाचन चिन्हमा हजुरहरूले मत सङ्केत गर्नुपर्ने हुन्छ र मत सङ्केत गर्ने प्रक्रिया पहिलो हुने निर्वाचित हुने प्रणालीको मतपत्रमा जे हो त्यही हो। त्यसरी मत सङ्केत गरेर मतपेटिकामा खसाल्दा आम सबै मतदाताहरूको मत सदर हुने अवस्था हुन्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले मतदाता शिक्षा र निर्वाचन आचार संहितामा केन्द्रित भएर निर्वाचन आयोगका मतदाता शिक्षा प्रमुख कमल ग्यावालीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाऊ। यहाँले अघि कुराकानीको क्रममा पनि भन्नुभएको थियो हामीले 753 स्थानीय तहका 6743 वडाहरूमा मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरेको विषयलाई। अब कतिपय स्थानहरूमा जनसंख्याको अवस्था पनि अलि ठूलो आकारको रहेको छ, एउटै वडामा धेरै ठूलो जनसंख्या पनि रहेको छ। हुन त यहाँले पनि भन्नुभयो हामीले डिजिटल प्रचार प्रसार पनि गरिरहेका छौं, हाम्रो फोन पनि रहेको छ निशुल्क, त्यसबाट पनि मतदाताले आफूलाई आवश्यक परेको कुरा सोध्न र बुझ्न सक्छन् भन्ने कुरा पनि यहाँले जानकारी गराइसक्नु भएको छ। तथापि एकजना व्यक्तिले एउटै वडामा घर घरमा पुगेर मतदाता शिक्षा कार्यक्रमलाई सञ्चालन गर्न कठिन होला। कतिपय हाम्रा यस्ता ठाउँहरू पनि छन् जहाँ डिजिटल पहुँच पनि छैन, भौगोलिक रूपले पिछडिएको छ। त्यस्ता ठाउँहरूलाई लक्षित गरेर यहाँहरूले केही फरक तरिकाबाट मतदाता शिक्षाका कार्यक्रमहरू अगाडि बढ़ाइरहनु भएको छ कि चारैतिर अथवा समग्रतामा एकजना व्यक्ति एउटा वडामा खटाएर मतदाता शिक्षाको कार्यक्रमलाई अगाडि बढ़ाइएको छ?
यस्तो छ, अत्यन्त महत्त्वपूर्ण प्रश्न गर्नुभयो हजुरले। हामीले सबैले बुझ्नुपर्ने, आम मतदाताले बुझ्नुपर्ने कुरा के छ भने, मतदाता शिक्षा कार्यक्रम केवल स्वयंसेवकहरूले मात्रै सञ्चालन गरेको अवस्था छैन। अहिले हामी बोलिरहेका छौँ हजुरको यो रोडी लोकप्रिय कार्यक्रम मार्फत पनि हामी मतदाता शिक्षाकै विषयमा कुरा गरिराखेका छौँ। र नेपालको पुरै जनसङ्ख्या, पुरै क्षेत्रफल अनुसार एकजना व्यक्ति सबैको घर दैलो अथवा व्यक्तिसँगै जान पर्छ भन्ने कुरा होइन। मतदाता शिक्षाको सन्दर्भमा हामीले बहुविधिलाई प्रयोग गरेका छौँ। उक्त बहुविधिको माध्यमबाट हामीले मतदाता शिक्षा दिइरहेका छौँ अथवा दिइरहेका छौँ। हजुरको प्रश्न अनुसार कुनै महानगरपालिका अथवा काठमाडौँ महानगरपालिकाकै कुरा गरौँ, काठमाडौँ महानगरपालिकाको न्यू रोड र चाहिँ पुतली सडकमा घर दैलो कार्यक्रम गर्न त्यहाँ सम्भव छैन। त्यस्तो अवस्थामा हामीले टोल र बस्तीहरूमा रहेका सामुदायिक संस्थाहरू, सामुदायिक व्यक्तित्वहरू अथवा सामुदायिक रूपमा जहाँ भेला हुनुहुन्छ त्यस्तो ठाउँहरूमा जमघट गरेर हाम्रा मतदाता शिक्षा स्वयंसेवकहरूले एकैचोटि 50 जना, 60 जना अथवा 100 जना सम्मलाई पनि सामूहिक रूपमा अन्तर्क्रिया गराएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ। जस्तै रूपन्देहीकै म अस्ति मतदाता शिक्षा, म अहिले फिल्डमै छु, रूपन्देहीमा एउटा सामुदायिक भवनमा, ज्येष्ठ नागरिक भवनमा एकादशीको दिन पारेर त्यहाँ भएका भेला भएका 70-80 जना व्यक्तिहरूलाई मतदाता शिक्षा स्वयंसेवकले त्यहाँ आफ्नो मतदाता शिक्षा दिइरहेको मैले व्यक्तिगत रूपमै निरीक्षण गरेँ। त्यस्तै गरी पाल्पामा पनि एउटा सामुदायिक भवनमा त्यहाँको मतदाता शिक्षा स्वयंसेवकहरूले सबैलाई जम्मा गरेर मतदाता शिक्षा दिइराख्नु भएको छ। दोस्रो कुरा, हामीले मतदाता शिक्षा स्वयंसेवकलाई के भनेका छौँ भने, जहाँ घना बस्ती छ, जहाँ चाहिँ अलिकति जनसङ्ख्या बढी छ, त्यस्तो बस्तीहरूमा स्कुलहरूमा, सामुदायिक स्कुल अथवा संस्थागत स्कुलहरूमा त्यहाँका प्रधानाध्यापक तहको स्वीकृति लिएर विद्यार्थीहरूलाई नागरिक शिक्षा दिने र कसरी मत बदर हुन्छ अथवा कसरी मत सदर हुन्छ भन्ने कुरा सिकाइसकेपछि उहाँ ती बालबालिकाहरूले आफ्नो घरमा भएका अभिभावकहरूलाई यसरी मतदान गर्दा अथवा यसरी मत सङ्केत गर्दा सदर हुने र यसरी बदर हुने भन्ने कुरा पनि उहाँहरूले सिकाइराख्नु भएको छ। त्यसैले हामीले मतदाता शिक्षा स्वयंसेवकहरूलाई मात्रै होइन, हामीले आम सञ्चार माध्यमलाई हामीले प्रयोग गरिराखेका छौँ र कतिपय अवस्थामा हाम्रा आम सञ्चार माध्यमहरूले स्वेच्छाबाट अथवा भोलिन्टियर रूपबाट पनि आयबाट स्वीकृत मतदाता शिक्षा सामग्रीहरूलाई प्रचार प्रसार गरिराखेको अवस्था छ। त्यस्तै गरी हामीले सामाजिक सञ्जालहरूलाई प्रयोग गरेका छौँ। हामीले कतिपय निजी क्षेत्रबाट सञ्चालन भएका डिजिटल मिडियाहरूबाट पनि हाम्रो मतदाता शिक्षा कार्यक्रमहरू सञ्चालन भइराखेको छ र हामीले आम सञ्चार माध्यमका पत्रकारहरूसँग पनि हामीले चाहिँ मतदाता शिक्षा कार्यक्रमलाई अगाडि बढिराखेका छौँ। त्यति मात्र होइन, हामीले रेडियो नेपाल, नेपाल टेलिभिजन मात्रै होइन, पत्रकार महासङ्घ, गोर्खापत्र संस्थान लगायत सरकारी सञ्चार माध्यमहरूले पनि अत्यन्त प्रायोरिटी दिएर, अत्यन्त प्राथमिकता दिएर मतदाता शिक्षा स्वयंसेवक कार्यक्रम को सन्दर्भमा मतदाता शिक्षा दिइराख्नु भएको छ। भन्नुको अर्थ, हामी सबै सरकारवालाहरू स्वयंसेवकको रूपमा परिचालन भइराखेको छ। जस्तै रेडियो नेपालका हरेक कार्यक्रमहरू हामीले बिहानदेखि साँझसम्म हामीले सुन्दाखेरि हरेक घन्टा, हरेक मिनटमा चाहिँ निर्वाचनसँग सम्बन्धित भएर कार्यक्रमहरू प्रसारण गरिराखेको पाउँछौँ। त्यस्तै गरी रेडियो नेपालले आफ्ना बहुभाषामा कार्यक्रमहरू सञ्चालन गर्दा पनि पहिलो प्राथमिकता मतदाता शिक्षा अथवा आम निर्वाचनलाई दिएको छ। यसरी बहुविधि र बहुविधि प्रक्रियाबाट मतदाता शिक्षा कार्यक्रमलाई अगाडि बढाइएको हुनाले यो सबै आम नागरिकहरूको पहुँचमा पुगेको छ र सबै नागरिक आम मतदाताहरूले कसरी मतदान गर्ने भन्ने सन्दर्भमा प्रशिक्षित हुँदै अथवा शिक्षित हुँदै अथवा सचेत हुँदै अगाडि बढ्नु भएको छ भन्ने कुरा आएको विश्वास रहेको छ।
हामीसँग अन्य केही महत्वपूर्ण प्रश्नहरू पनि रहेकाले अलि छोटकरीमा जान पनि मैले यहाँलाई अनुरोध गरे। जस्तो अपाङ्गता भएका व्यक्ति, फरक रूपले सक्षम व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त मतदाताको हकमा मतदानको दिन के कस्तो व्यवस्था गरिएको छ, अति नै संक्षिप्तमा बताइदिनुहोस् न।
धन्यवाद। हामीले मतदान केन्द्रमा, मतदान स्थलमा रहने मतदान केन्द्रहरूमा ज्येष्ठ नागरिक अथवा अपाङ्गता भएका व्यक्ति अथवा हजुरको चाहिँ गर्भवती महिला अथवा चाहिँ स्वास्थ्यको कमजोर भएका व्यक्तिहरूको निमित्त बिना लाइन मतदान गर्न पाउने गरी हामीले व्यवस्था मिलाएका छौँ र सोही किसिमको निर्देशन हाम्रा मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायत त्यहाँ खटिएका कर्मचारीहरूलाई पनि निर्देशन दिएको छ भने सोही अनुसारको प्रबन्ध मिलाउनको लागि सुरक्षा निकायलाई पनि निर्देशन भएको अवस्था छ र यसमा कुनै पनि व्यक्ति असहज हुने गरी मतदान गर्नु नपर्ने गरी प्रबन्ध मिलाइएको छ।
म अब थोरै निर्वाचनको आचार संहितासँग केन्द्रित भएर पनि यहाँलाई प्रश्न गर्न चाहे, जुन कुरा मतदाता शिक्षा त्यसै गरी उम्मेद्वारको शिक्षा र चेतनासँग पनि जोडिएको छ। अहिले कसलाई भोट दिनुहुन्छ भनेर सामाजिक सञ्जाल जस्तै फेसबुक लगायतका अन्य माध्यमबाट प्रश्न गरिएको पाइन्छ। अब निर्वाचन कानून विपरीतका गतिविधिहरू पनि भएको पाइन्छ। प्रष्ट रूपमा यसरी सर्वेक्षण गर्न नपाइने भनेर निर्वाचन सम्बन्धी कानूनले प्रबन्ध गरे पनि त्यसको उल्लंघन व्यापक रूपमा भइरहेको छ। यस्तो अवस्थामा गलत सूचनाको शिकार मतदाता हुन सक्ने र भइरहेको अवस्था पनि छ। यस किसिमको अवस्थालाई कसरी हेर्न सकिएको छ? एकातर्फ यो मतदाता शिक्षासँग जोडिएको विषय छ, किनभने कुनै पनि व्यक्तिको मतदान भन्ने कुरा गोप्य रहन्छ अघि यहाँले भने जस्तै, र अर्कोतर्फ गलत सूचना पनि फैलिरहेको छ जुन निर्वाचनको आचार संहिताको विपरीत रहेको छ। यो विषयलाई कसरी हेरेको निर्वाचन आयोगले?
धन्यवाद, अत्यन्त महत्वपूर्ण प्रश्न छ। नेपालको निर्वाचन प्रणालीको सन्दर्भमा अहिले हामीले फेस गरेको जटिल चुनौती भनेको चाहिँ अहिले चाहिँ यो मिथ्या सूचना, भ्रमपूर्ण सूचना र डिपफेक अथवा भ्रमपूर्ण भिडियो अथवा अभिव्यक्तिहरूले निर्वाचन प्रणालीलाई नेपालमा मात्रै होइन संसारमै चुनौती खडा गरिराखेको अवस्था छ। र हाम्रो निर्वाचन सम्बन्धी कानून र निर्वाचन सम्बन्धी आचार संहिताले अहिले यहाँ जे प्रश्न गर्नुभयो त्यो कुरालाई कानूनत वर्जित गरेको अवस्था छ। तर कतिपय मिडियाहरूले मत सर्वेक्षण गरिराखेको र कतिपय अवस्थामा हामीले सामाजिक सञ्जालमा तपाईँले कसलाई मत हाल्नुहुन्छ भनेर सोधेको अथवा त्यसलाई चाहिँ पोस्ट गरेर हामीले देखिराखेका छौँ। यस्तो किसिमको अवस्थामा निर्वाचन आयोगले यदि कतै कसैबाट लिखित गुजुरी पर्छ अथवा मौखिक गुजुरी पर्छ भने त्यस्तै आधार मानेको छ भने निर्वाचन आयोगको आफ्नै संयन्त्रले पनि त्यस्ता किसिमका गतिविधिहरूलाई ट्र्याक गरेर त्यस्तो नगर्नको निमित्त र यसरी त्यस्ता किसिमका गतिविधिहरू सञ्चालन गर्ने गरी सञ्चालन भएका सामाजिक सञ्जालका साइटहरूलाई बन्द गर्नको निमित्त निर्वाचन आयोगले निर्देशन दिएको छ। त्यति मात्रै होइन, जस्तै कतिपय पत्र पत्रिकाहरूमा मत संरक्षण गरेको विषयमा चाहिँ हामीले त्यसलाई कारवाही गर्नको निमित्त हामीले लेखेर पठाएका छौँ अथवा त्यस्तो किसिमको अवस्थामा कतिपय अवस्थामा साइटै बन्द गरिएको छ, कतिपय अवस्थामा व्यक्तिलाई स्पष्टीकरण सोधिएको छ, कतिपय अवस्थामा ती व्यक्तिहरूलाई सचेत गराइएको छ भने कतिपय अवस्थामा त्यस्ता सामग्रीहरू हटाउन लगाइएको अवस्था छ। र यो कानून त वर्जित भएको विषय र निर्वाचन आचार संहिताले यसलाई सपोर्ट नगर्ने भएको हुनाले त्यस्ता किसिमका काम कारवाही र क्रियाकलापहरू नगरिदिनु हुन।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। अन्तमा मैले यहाँलाई मतदान गरेपछि मतदाताको भूमिका सकिन्छ कि अझै जिम्मेवारी बाँकी रहन्छ भन्ने प्रश्न पनि गर्न चाहे, किनभने हाम्रो मतदाता शिक्षा मतदानको दिनसम्म केन्द्रित हो कि भन्ने टीका टिप्पणी पनि भइरहेको सुनिन्छ। तथापि आफूले मतदान गरेको अथवा आफ्ना उम्मेद्वारलाई खबरदारी गर्न एउटा सचेत मतदाता र नागरिकको पनि भूमिका रहन्छ। अब त्यस किसिमको अभ्यासतर्फ पनि मतदाता शिक्षा केन्द्रित हुनुपर्छ भन्ने प्रश्नहरू पनि उठिरहँदा अति नै छोटकरीमा यसको जवाफ दिनु हामीसँग 30 सेकेन्डको मात्र समय रहेको छ।
ल, थ्याङ्क यू हजुर। अनि यसमा यस्तो छ, सबैभन्दा पहिला नागरिक शिक्षा हुन्छ, नागरिक शिक्षाभित्र निर्वाचन शिक्षा हुन्छ, निर्वाचन शिक्षाभित्र मतदाता शिक्षा हुन्छ। मतदाता शिक्षा भनेको निर्वाचनको दिनबाट मात्र समाप्त हुँदैन, जब हामीले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्छौँ त्यसपछि हामीले निर्वाचन शिक्षाको माध्यमबाट आफूले छानेका जनप्रतिनिधिहरू अथवा चुनिएका जनप्रतिनिधिहरू सही काम गरेका छन् वा छैनन्, आफ्नो सार्वमतको सही प्रयोग भएको छ कि छैन भनेर नागरिकले प्रश्न गर्न पाउनुपर्छ र त्यस्ता किसिमका व्यक्ति अथवा उम्मेद्वार अथवा सरकारी संयन्त्रहरूले त्यसको उत्तर दिनुपर्ने हुन्छ। र यस्तो किसिमको अवस्थामा हामीले मतदाता शिक्षा कार्यक्रमलाई निर्वाचनको दिन मात्रै सीमित नगरेर त्यसपछि हामीले यसलाई निर्वाचन शिक्षा मतदाता शिक्षालाई निर्वाचन शिक्षाको रूपमा रूपान्तरण गरी नागरिक शिक्षासम्म यसलाई लैजानुपर्ने हुन्छ। र निर्वाचित जनप्रतिनिधिहरू सबै हरेक दिन हरेक घण्टा हरेक मिनट चाहिँ आफ्ना सार्वम
जनताप्रति
हुनुपर्ने प्रवृत्ति हो।
हाम्रो कार्यक्रमको समय सकिएको छ। यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामीले मतदाता शिक्षा र आचार संहितामा केन्द्रित भएर निर्वाचन आयोगका मतदाता शिक्षा प्रमुख कमल गेवालीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।